नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै दिपाती मल्सिनाको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणको साथमा करेन्ट मसला र करेन्ट चिया स्वादको झट्का।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
असोज 1 गतेदेखि लामो दूरीका सार्वजनिक गाड़ी र आन्तरिक उडान तथा होटल रेस्टुरेन्ट खोल्ने, एसिड पीड़ितको सम्पूर्ण उपचार र आजीवन औषधिको खर्च सरकारले नै बिहोर्ने,
एसिड आक्रमणमा परिसकेका पीड़ितलाई निशुल्क उपचारको व्यवस्था गर्ने,
कोरोना भाइरसको संक्रमणमा परेका मध्ये 40,500 भन्दा धेरै उपचारपछि निको, कोरोनाले निम्ताएको समस्याका कारण बालबालिकामा पनि मानसिक समस्या बढ्दो,
उमेर उपयुक्त अभिभावकहरूलाई पनि सघाउने किसिमको पनि कुराहरूमा चाहिँ प्रोत्साहन गर्न सकिन्छ,
विद्युत प्राधिकरणको निमित्त प्रमुखमा कोइराला नियुक्त, कुलमानलाई दोहोर्याउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा नै थन्कियो,
चीनले लद्दाखमा अप्टिकल फाइबर बिछाउन थालेको भारतको दावी, भारत र चीनका हजारौं सैनिक ट्याङ्क र लडाकु जहाज सहित गस्तीमा,
र क्रिकेटर ललित सिंहको उपचारको लागि आर्थिक सहयोग संकलन शुरू।
वैदेशिक रोजगार न्याय सम्बन्धी जानकारी।
श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा गएका तथा सम्झौता अवधि नसकिँदै रोजगारी गुमाएका कामदार र थुनामा परि आम माफी पाएर स्वदेश फिर्ती केन्द्रमा रहेका कामदारले निशुल्क उद्धारको लागि सम्बन्धित नेपाली दूतावासमा निवेदन दिनुपर्दछ।
वैदेशिक रोजगारको क्रममा ठगिएमा, शोषणमा परेमा र कम तलब पाएमा वैदेशिक रोजगार विभाग वा आफ्नो जिल्लाको प्रमुख जिल्ला अधिकारी कहाँ उजुरी गर्नुपर्दछ।
निशुल्क कानूनी सहायता चाहिएमा पिपुल फोरमको फोन नम्बर 01-44-23-973 र 47-87-226 सम्पर्क गर्नुहोला।
धेरै छन् बचतका खुशीहरू, बचत गरौँ ग्लोबल आइएमई ब्याङ्क, सबैका लागि ब्याङ्क।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले असोज 1 गतेदेखि लामो दूरीका सार्वजनिक गाड़ी चलाउने निर्णय गरेको छ। हिजो बसेको मन्त्री परिषद बैठकले असोज 1 गतेदेखि लामो दूरीका सार्वजनिक गाड़ी चलाउने निर्णय गरेको हो। तर गाड़ी चलाउँदा सरकारले तोकेको स्वास्थ्य मापदण्ड भनी अनिवार्य रूपमा पालना गर्नुपर्ने परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो। लामो दूरीका सार्वजनिक गाड़ी चलाउँदा चालक र सहचालकले पनि अनिवार्य मास्क लगाउनु पर्नेछ। त्यसै गरी भौतिक दूरी गरी सीट क्षमताको 50% मात्रै यात्रु राख्न पाइनेछ भने सरकारले तोकिएको भाडामा 50% बढीसम्म भाडा लिन पाउने उहाँले बताउनुभयो।
यही असोज 1 गतेदेखि लामो दूरीका सवारी साधनहरूलाई पनि खुल्ला गरेका छौं। तर त्यसो गर्दा हामीले केही प्रोटोकलहरू, केही निश्चित शर्तहरू तोकेका छौं। यसको सबैबाट पालना हुने कुरामा नेपाल सरकार विश्वस्त छ र यसको कडाईका साथ पालना गर्न हामी आग्रह पनि गर्न चाहन्छौं।
यसैबीच सरकारले जनस्वास्थ्यका सबै मापदण्ड पालना गराएर असोज 1 गतेदेखि आन्तरिक हवाई उडान र होटल रेस्टुरेन्ट खोल्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो। विमानमा यात्रुको संख्या सीट क्षमताको 50% मात्रै राख्नुपर्नेछ। यस्तै विदेशीका लागि हिमाल आरोहण पनि सरकारले खुलाएको छ। आउँदो कार्तिक 1 गतेदेखि हिमाल आरोहण खोलेको, तर यसका लागि बढ़ीमा 72 घण्टाको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्नेछ। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अनिवार्य पालना गर्नुपर्नेछ। सरकारले मनोरञ्जन स्थल, धार्मिक तथा सामाजिक स्थल र समूहमा हुने खेलमाथिको प्रतिबन्ध भने कायमै राखेको छ।
यसैबीच सरकारले सीमानाका असोज 30 गतेसम्म बन्द गर्ने निर्णय गरेको छ। कोरोना भाइरसको संक्रमण कम नभएकाले भदौ 31 गतेसम्म रोक लगाइएको सीमानाकालाई थप 1 महिना बन्द गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो। यस्तै हिजोको बैठकले थप 2 सीमानाका खोल्ने निर्णय पनि गरेको छ। यसअघि 10 नाका मात्रै खुला भएकोमा अब 12 नाका खुल्नेछन्। इलामको पशुपति नगर र दार्चुलाका दुई नाका थपेर 12 नाका खुला गरिएको उहाँले जानकारी दिनुभयो। यसै गरी चीनतर्फको रसुवागढ़ी नाका पनि खुला गर्ने निर्णय गरेको परराष्ट्र मन्त्री गेवालीले जानकारी दिनुभयो।
यस्तै सरकारले एसिड आक्रमण गर्नेलाई कड़ा कार्यवाही गर्न कानून ल्याउने भएको छ। त्यसका लागि मन्त्री परिषद बैठकले कसुर सजाय सम्बन्धी कानून संशोधन गर्ने निर्णय गरेको छ। एसिडको उत्पादन आयात र बिक्री वितरणको नियमन तत्काल गर्न र 15 दिन एसिड आक्रमण विरूद्धको मस्यौदा तयार 15 दिनभित्र एसिड आक्रमण विरूद्धको मस्यौदा तयार गर्ने निर्णय भएको छ। यस्तै एसिड आक्रमणमा परेका पीड़ितलाई तत्काल उपचारको व्यवस्था गरिने भएको छ। नजिकैको अस्पताल वा स्वास्थ्य संस्थामा प्राथमिकताका साथ तत्काल उपचारको व्यवस्था गरिने र त्यसपछि अन्य अस्पतालमा रेफर गरिनेछ। पीड़ितको उपचारको लागि सिचेन अस्पताल महाराजगंज, वीर अस्पताल, पाटन अस्पताल र कृतिपुर वर्णन अस्पतालमा डेडिकेटेड अस्पतालका रूपमा राखिएको छ भने पीड़ितको निशुल्क उपचार हुनेछ। यस्तै उपचारका क्रममा लाग्ने औषधि र आजीवन प्रयोग गर्ने औषधिको सम्पूर्ण खर्च पनि सरकारले नै बिहोर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो। यसको संयोजन स्वास्थ्य मन्त्रालयले गर्नेछ।
तत्काल गर्नुपर्ने उपचार सबै अस्पताल तथा स्वास्थ्य संस्थाहरूले प्राथमिकताका साथ गर्ने, एसिड आक्रमणमा परिसकेका पीड़ितलाई निशुल्क उपचारको व्यवस्था गर्ने, अस्पतालमा उपचार गर्दा लागेको बिल अनुसारको खर्च नेपाल सरकारले बिहोर्ने, एसिड आक्रमणबाट भएको स्वास्थ्य क्षतिको उपचारसँग सम्बन्धित आजीवन प्रयोग गर्नुपर्ने औषधिको खर्च समेत नेपाल सरकारले बिहोर्ने।
यस्तै पीड़ितलाई निशुल्क उच्च शिक्षाको व्यवस्था गरिएको छ र यसका लागि शिक्षा मन्त्रालयले व्यवस्था मिलाउनेछ। त्यसै गरी क्षमता विकास सम्बन्धी तालिम र सिपको व्यवस्था उद्योग मन्त्रालयले मिलाउनेछ भने उद्योग मन्त्रालयले योग्यता अनुसारको रोजगारीका लागि निजी क्षेत्रसँग समन्वय गर्नेछ। त्यसै गरी व्यवसायिक कृषि खेती गर्न चाहे सहुलियत कर्जामा कृषि मन्त्रालयको समन्वयमा अर्थ मन्त्रालयले कर्जा उपलब्ध गराउनेछ। यस्तै एसिडले जलेको शरीरको अङ्गमा सफा पानी खन्याउँदै अस्पतालमा लैजानुपर्छ भनेर जागरण फैलाउन संचार मन्त्रालयले समन्वय गर्नेछ। सरकारले भदौ 25 गतेसम्म एसिड आक्रमण विरूद्धको जागरण दिवसका रूपमा मनाउने निर्णय पनि गरेको छ। यसैबीच एसिड आक्रमण गर्नेलाई जन्मकैदको सजाय तोक्दै नैतिक पतनको फौजदारी अपराधको रूपमा व्याख्या गर्न सरकारवालाहरूले सरकारलाई सुझाव दिएका छन्। कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा भएको छलफलमा सरकारवालाहरूले पीड़कलाई जन्मकैदको सजाय हुनुपर्ने सुझाव दिएका हुन्। यस्तै बाढ़ी पहिरोमा परि घाइते भएकाहरूको सबै उपचार खर्च पनि सरकारले नै बिहोर्ने भएको छ। यसैबीच सरकारले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवड़ालाई प्रधानमन्त्रीको आर्थिक सल्लाहकार रूपमा नियुक्त गरेको छ। मन्त्री परिषदको बैठकले खतिवड़ालाई मन्त्री सरहको सुविधा र हैसियत दिने गरी प्रधानमन्त्रीको आर्थिक सल्लाहकार नियुक्त गरेको परराष्ट्र मन्त्री प्रदीप गेवालीले जानकारी दिनुभयो।
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या 56,788 पुगेको छ। गएको 24 घण्टामा 1,459 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या 56,788 पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गएको 24 घण्टामा 10,375 जनाको पीसीआर परीक्षण भएको थियो। यस्तै काठमाडौँ उपत्यकामा गएको 24 घण्टामा 676 जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस्तै गएको 24 घण्टामा 1,062 जना निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको संख्या 40,638 पुगेको छ। अब नेपालमा 15,779 जना सक्रिय संक्रमित आइसोलेसनमा छन्। यस्तै 7,250 जना क्वारेन्टीनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसै गरी देशभर 202 जना कोरोना संक्रमित विभिन्न अस्पतालको आईसीयू र भेन्टिलेटरमा उपचाररत छन्। स्वास्थ्य मन्त्रालयको तथ्याङ्क अनुसार 28 जना भेन्टिलेटरमा र 174 जना संक्रमित आईसीयूमा उपचाररत छन्। यस्तै गएको 24 घण्टामा 11 जनाको ज्यान गएसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या 371 पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो।
यसैबीच मनोचिकित्सक संघका सहसचिव डाक्टर मीना राईले कोरोना महामारीको कारण बालबालिकामा पनि मानसिक समस्या देखिएको बताउनु भएको छ। कोरोनाको त्रास, विद्यालय बन्द हुँदा आफ्नो दैनिक तालिका परिवर्तन तथा लकडाउनका कारण उत्पन्न घरायसी समस्याले गर्दा बालबालिकामा मानसिक समस्या देखिन थालेको उहाँले बताउनुभयो। यदि बालबालिकामा मानसिक समस्या भएमा उनीहरूले शारीरिक तथा व्यवहारिक लक्षण देखाउने भएकोले अभिभावकले त्यस्ता लक्षणहरू ख्याल गर्नुपर्ने डाक्टर मीना राईले बताउनुभयो।
बच्चाहरू धेरै तर्सिने, आत्तिने, डराउने, उदास भएर बस्ने, चिन्तित देखिने यी लक्षणहरू हुन् र त्यस्तै शारीरिक लक्षणहरूमा टाउको दुख्ने, पेट दुख्ने, त्यस्तै गरेर शरीरको कुनै अङ्गहरू दुखेको कुराहरू गर्ने, त्यस्तै गरेर मूर्छा पर्ने, सास फेर्नु गाह्रो हुने, शरीर को अङ्गहरू अथवा शरीर कमजोर भएर गएको जस्तोको लक्षणहरू चाहिँ देखा पर्न सक्छ। र यसमा चाहिँ अभिभावकले के बुझ्नु एकदमै जरुरी छ भने बालबालिकाहरूमा चाहिँ प्रायः जसो तनावहरू भएको बेलामा चाहिँ उनीहरूले चाहिँ इमोसनल सिम्टम्स भन्दा पनि बढी शारीरिक समस्याहरू लिएर चाहिँ प्रस्तुत गरिरहेको हुन्छ। त्यही भएको हुनाले कुनै पनि बच्चाले अथवा बालबालिकाले मलाई टाउको दुख्यो पेट दुख्यो भन्यो भने शारीरिक स्वास्थ्यलाई त ध्यान दिनै पर्यो, त्यस्तो बाहेक मानसिक समस्या त होइन भनेर एकचोटि हामीले ध्यान दिनै पर्छ। र त्यस्तै रिसाएर लडीबडी गर्ने, ओछ्यानमा पिसाब फेरिदिने, अटेरी हुने, जिद्दी गर्ने, भनेका नमान्ने, आफूलाई हानि नोक्सानी पुर्याउने कामहरू पनि हुन सक्छ।
यस्तै डाक्टर मीना राईले सामान्य अवस्थामा अभिभावकको व्यवहारले ठिक हुने र समस्या जटिल भएमा मनोविदलाई देखाउन पनि आग्रह गर्नुभयो।
बालबालिकाहरूको स्कूलहरू बन्द भएको छ, त्यसले गर्दाखेरि पहिलाको जुन एउटा दैनिकी थियो दैनिकी चाहिँ चेन्ज भएको छ। त्यसले गर्दाखेरि चाहिँ अभिभावकहरूले के गरिदिनु पर्यो भने बालबालिकाको उमेर र उसको बुझ्ने क्षमताको आधारमा दैनिकी त्यस्तै किसिमको तयार गरिदिनु पर्यो र त्यो दैनिकी पनि फलो गर्नु पर्यो। बालबालिकाहरूलाई चाहिँ घरभित्रको इन्डोर गेम्सहरूमा चाहिँ हामीले प्रोत्साहन गर्न सकिन्छ। जस्तै घरभित्र लुडो, चेस, क्यारमबोर्डहरू खेल्ने प्रोत्साहन गर्न सकिन्छ भने त्यस्तै गरेर बालबालिकाहरूको इच्छा अनुसार, रुचि अनुसार, कसैलाई नाच्नुमा इन्ट्रेस्ट होला, कसैलाई गीत गाउनुमा त्यस्तै रुचि होला, कसैलाई पेन्टिङ गर्नुमा रुचि होला, कसैलाई कथा भन्नुमा रुचि होला, बालबालिकाहरूको रुचि अनुसार पनि उनीहरूको यसलाई पनि हामीले इन्करेज गर्न सकिन्छ। र अर्को भनेको चाहिँ बालबालिकाहरूलाई आफूले सक्ने उनीहरूको उमेर उपयुक्त घरको काम काजमा पनि हामीले इन्करेज गर्न सकिन्छ। जस्तै सरसफाई को कुराहरूमादेखि लिएर भान्सामा अभिभावकहरूलाई पनि सघाउने किसिमको पनि कुराहरूमा चाहिँ प्रोत्साहन गर्न सकिन्छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल दर्पणमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
अहिले समय नै त खराब छ, विदेशको रोजगारी यही बेला गयो, ऋण कसरी तिर्ने भन्ने पिरले बाउ त्यस्ता भएका हुन्, सधैँ यस्तै त नहोला नि।
नरौ बहिनी, बुबालाई फेरि एकपटक सम्झाउँ, सुधार्ने प्रयास गरौँ, त्यति गर्दा पनि केही सिप लागेन भने घरेलु हिंसा विरुद्ध उजुरी गरौँला।
कुनै पनि बहानामा घरेलु हिंसा जायज हुँदैन, यस्ता हिंसाबाट पीडितलाई थप जोखिममा पर्न नदिन र न्यायका लागि स्थानीय सरकार, नेपाल प्रहरी, राष्ट्रिय महिला आयोग, राष्ट्रिय मानवाधिकार आयोग लगायतका निकायमा उजुरी गरौं अथवा निशुल्क नम्बर 50100 वा 1145 फोन गरौं।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग, संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय विकास विभाग र विन्ड्रक इन्टरनेशनलको सहयोगमा नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय मानव अधिकार आयोगद्वारा जनहितमा जारी सन्देश।
कक्षा 9 र 10 विद्यार्थीलाई घरमै बसी बसी सजिलो गरी पढ्ने तरिका सिकाउने कार्यक्रम
सजिलो सिकाई।
सजिलो सिकाईमा स्वास्थ्य, जनसङ्ख्या तथा वातावरण शिक्षा, गणित, अङ्ग्रेजी र विज्ञानका कक्षाहरू भइरहेका छन्।
यी विषयमा तपाईँका प्रश्न शिक्षकसम्म पठाउनका लागि हामीलाई 1660015556 फोन गर्नुहोस् र आफ्नो प्रश्न आफ्नै आवाजमा रेकर्ड गर्नुहोस्।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले असोज 1 गतेदेखि लामो दूरीका सार्वजनिक गाड़ी र आन्तरिक उडान तथा होटल रेस्टुरेन्ट खुल्ने, एसिड पीड़ितको सम्पूर्ण उपचार र आजीवन औषधिको खर्च सरकारले नै बिहोर्ने, कोरोना भाइरसको संक्रमणमा परेका मध्ये 40,500 भन्दा धेरै उपचारपछि निको लगायतका खबर प्रस्तुत गर्यो।
अब बाँकी प्रसंग, ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइरालालाई नै नियुक्त गर्नुभएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ 4 वर्ष कार्यकाल पूरा गरी विदा भएपछि मन्त्री पुनले वरिष्ठ उप कार्यकारी निर्देशक रहेका कोइरालालाई निमित्त कार्यकारी प्रमुखमा नियुक्त गर्नुभएको हो। उहाँलाई वरिष्ठताका आधारमा नियुक्त गरिएको हो। यसअघि कुलमान घिसिङले आफ्नो अनुपस्थितिमा लेखनाथ कोइरालालाई नै निमित्त जिम्मेवारी दिने गर्नुभएको थियो। यसैबीच विद्युत प्राधिकरणमा कुलमानलाई नै दोहोर्याउने चौतर्फी माग भए पनि घिसिङ प्राधिकरणबाट बाहिरिनु भएको छ। तर ऊर्जा मन्त्रालयले भने कुलमानलाई दोहोर्याउने प्रस्ताव प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा थन्किएको जनाएको छ। मन्त्रालयले घिसिङ नियुक्तिको प्रस्ताव प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा दर्ता गरिसकेको र नियुक्त गर्ने वा नगर्ने कुरा प्रधानमन्त्रीको हातमा रहेको ऊर्जा मन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले बताउनुभयो। कुलमानको नियुक्तिमा ऊर्जा मन्त्री नै बाधक भन्ने हल्ला चले पनि मन्त्री पुनले भने कुलमानलाई नै नियुक्त गर्नुपर्छ भनेर प्रस्ताव दर्ता गराइसकेको भट्टको भनाइ छ।
यसैबीच नेपाल विद्युत प्राधिकरणमा कार्यकारी निर्देशकका रूपमा चार वर्ष बिताएका कुलमान घिसिङले सबै नेपाली नागरिक आफ्नो प्रेरणाको स्रोत भएको बताउनु भएको छ। विदाई कार्यक्रममा घिसिङले आफ्नो चार वर्ष कार्यकालमा सबैको साथ र सहयोग पाएको भन्दै धन्यवाद दिनुभयो। उहाँले कुनै पनि प्रतिष्ठानमा हुने नेतृत्व परिवर्तनलाई नियमित र स्वाभाविक प्रक्रियाका रूपमा लिन पनि आग्रह गर्नुभएको छ।
दाङमा करेन्ट लागेर तीनजना बालबालिकाको ज्यान गएको छ। घोराही उपमहानगरपालिका 10 उत्तर अमराईमा पानी तान्नका लागि कुलोमा प्रयोग गरिएको मोटरबाट करेन्ट लागेर घोराही उपमहानगरपालिका 10 उत्तर अमराईका 8 वर्षीय प्रशान्त चौधरी, 4 वर्षीय रेणुका चौधरी र 3 वर्षीय अमृत चौधरीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिनुभयो।
दोलखाका विद्यालय आउँदो असोज 7 गतेदेखि खुल्ने भएका छन्। जिल्लाका सबै पालिकाका प्रतिनिधिहरूको सहभागितामा भएको बैठकले असोज 7 गतेदेखि विद्यालय खुलाउने निर्णय गरेको हो। कोरोना रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्डहरू अपनाउँदै प्राथमिक तहमा सिकाइ केन्द्रहरूमा सिकाइ सहजीकरण गर्ने र आधारभूत तथा माध्यमिक तहलाई विद्यालयमा पठन पाठन सञ्चालन गर्ने निर्णय गरेको जिल्ला शिक्षा समिति दोलखाका अध्यक्ष डबल पाण्डेले जानकारी दिनुभयो। विद्यालयकै अर्को प्रसंगमा बैतडीमा क्वारेन्टीन तथा आइसोलेशन राखेका विद्यालयमा निसंक्रमण गर्ने काम शुरू भएको छ। विद्यालय खोल्नका लागि कक्षा कोठाहरू निसंक्रमण गर्ने काम पाटन नगरपालिका र जिल्ला सैनिक गाउँपालिकाका विद्यालयमा सम्पन्न भएको छ। युनिसेफ नेपालको सहयोगमा नेट्स नेपाल कञ्चनपुरले निसंक्रमणीकरण गर्ने कार्य शुरू गरेको हो। विद्यालय निसंक्रमण गरेर सरसफाई गर्नुका साथै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई मनोसामाजिक परामर्श दिने काम पनि भइरहेको नेट्स नेपाल कञ्चनपुरका शिक्षा संयोजक अशोक प्रसाद पाण्डेले जानकारी दिनुभयो।
सत्र आउँदो चैतमा नै सक्ने गरी पाठ्यवस्तु समायोजन गरेको छ। कक्षा 1 10 सम्मको पाठ्यक्रमलाई खुम्च्याएर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले पाठ्यवस्तु समायोजन गरेको हो। समायोजन गरिएको पाठ्यवस्तु अनुसार अब बाँकी रहेको 7 महिनाभित्रै यो वर्षको पठन पाठन पूरा हुने सरकारको दावी छ। साथी सजना तिमल सिन्हाले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहाललाई कसरी पाठ्यक्रम समायोजन गरियो भनेर सोध्नु भएको छ।
मूल पाठ्यक्रमका विषयवस्तुहरूलाई दुई भागमा विभाजन गरिएको छ। एउटा भागमा टिचरले सहजीकरण नगरी नहुने जुन विद्यार्थीले त्यो सिकेकै छैनन् त्यस्ता कन्टेन्टहरूलाई एकतिर राखिएको छ भने शिक्षकले सहजीकरण गरिसके पछाडि उसले जानेको आधारबाट विद्यार्थीले स्वयं सिक्ने अथवा अभिभावक अथवा रेडियो टिभीबाट हुने क्लासहरूबाट सिक्ने कन्टेन्टलाई अर्कोतिर राखिएको छ।
शिक्षा मन्त्रालयले जुन अहिले विद्यार्थीलाई 5 वर्गमा विभाजन गरेको छ त्यही अनुसारै यो पाठ्यक्रम चाहिँ आएको हो। त्यसो भए
त्यो वर्गीकरण भनेको चाहिँ पहुँचको आधारमा हो। सिक्ने नै सबैले एउटै कुरा सिक्नुपर्छ, अलग अलग सिक्दैनन्। त्यसले गर्दा सिकाइको विधि पनि फरक हुनसक्छ, तरिका फरक हुन्छ। कसैले किताब पढ्लान्, किताबै मात्र हेर्लान् त टिचरले अभिभावकले सपोर्ट गर्ला, कसैले चाहिँ टिभीबाट क्लास लिएनन्, कसैले इमेल इन्टरनेटको प्रयोग गर्लान् अथवा कसैले सबै खाले चाहिँ प्रयोग गर्लान्। विद्यार्थीको अप्सनमा भर पर्छ त्यो र प्राप्त सुविधाको आधारमा पनि भर पर्छ। त्यो चाहिँ विभिन्न विधि भयो तर सिक्नुपर्ने कुरा चाहिँ सबै एउटै हो, सबै विद्यार्थीले सिक्ने कुरा एउटै।
परिमार्जित अथवा संशोधित पाठ्यक्रम चाहिँले वैकल्पिक शिक्षा प्रणालीलाई चाहिँ कसरी सघाउँछ?
तपाईँले सबभन्दा पहिले चाहिँ के बुझिदिनु पर्यो भन्दा यो पाठ्यक्रम समायोजन होइन, पाठ्य वस्तु समायोजन हो। त्यसलाई कसरी शिक्षण गर्ने वैकल्पिक विधिबाटै हो। धेरै हामीले फोकस चाहिँ त्यही गरेका छौँ। वैकल्पिक विधिमा विभिन्न चाहिँ अब होम स्कुलिङको एउटा कुरा, एउटा टेलिभिजन, एउटा रेडियो, एउटा अनलाइन अनि एउटा प्रत्यक्ष फेस टु फेस पनि हुनसक्छ भोलि सहज अवस्थामा। यी तरिकामध्ये कुन उपयुक्त हुन्छ त्यो तरिकाबाट लोकल लेभलले छनौट गर्छ। त्यो हाम्रो चाहिँ मेन ढाँचा हो यहाँ। यी विधिमध्ये तपाईँलाई कुन उपयुक्त हुन्छ तपाईँ त्यहाँ बसेर निर्णय गर्नुहोस् है, सल्लाह गर्नुहोस् र त्यही अनुसार प्लान गर्नुहोस् भनेको छौँ हामीले।
समग्रमा भन्नुपर्दा यो शैक्षिक सत्र खेर जान नदिनको लागि चाहिँ यो सार्वजनिक गरिएको हो।
एक्ज्याक्टली पक्कै पनि यो यो शैक्षिक सत्र यो वर्ष खेर नजाओस्। विद्यार्थीले सिक्नुपर्ने कम्तीमा न्यूनतम कुरा चाहिँ सिकोस्, जसले गर्दा माथिल्लो कक्षामा पढ्नलाई सबल होस्, त्यो मन्सा नै हो अहिलेको जुन पाठ्य वस्तु समायोजन ढाँचा जुन हामीले विकास गरेका छौँ। यो ढाँचा चाहिँ केसित रिलेटेड छ भनेदेखि शिक्षा मन्त्रालयबाट स्वीकृत भएको यो सिकाइ सहजीकरण निर्देशिकाले जे जे कुरा निविजन गरेका छ त्यसैको एउटा पूरकको रूपमा हो।
कार्यान्वयन कति सहज देख्नुहुन्छ?
कार्यान्वयन त एकदम च्यालेन्जिङ छ, किनभने परिस्थिति नै हामीसित च्यालेन्जिङ छ। च्यालेन्ज भित्रै बिजुली खोज्नु पर्ने रहेछ, त्यहाँभन्दा अरूसित हामीसित विकल्प रहेन। यो च्यालेन्जमा चाहिँ यदि विद्यालय शिक्षक र अभिभावक चाहिँ क्रियाशील भइदिनु भयो भने विद्यार्थीले मैले पढ्नुपर्छ, मेरो शैक्षिक वर्ष खेती हुनुहुन्न भनेर सोच्ने, शिक्षकले मेरा विद्यार्थीको शैक्षिक क्षति चाहिँ नहोस्, मैले जसरी पनि मैले सकेसम्मको विधि अपनाएर तयार गर्नुपर्छ सिकाउनुपर्छ भनेर अभिभावकले पनि आफ्नो बच्चाको चिन्ता गरेर टिचरलाई विद्यार्थीलाई सहयोग गरेमा यो सम्भव छ।
वहनुहुन्थ्यो पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक केशव दाहाल। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज, नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
याद गरौं त, पहिला हामी घरमा नयाँ मान्छे आउन लाग्दा लिन जान्थ्यौं, गाउँका सबै घर देखाउँथ्यौं, मान्छे चिनाउँथ्यौं, गाउँका बारेमा साना कुराहरू सुनाउँथ्यौं, घरका सानादेखि ठूलासम्म सबैलाई भेटाउँथ्यो, पछि त्यो मान्छे जाँदा गाउँ नै चिनेर जान्थ्यो। हो ठ्याक्कै त्यस्तै कोरोना पनि अहिले गाउँ र सहरको चोकमा कुरेर बसेको छ, कोही आएर गाउँको बाटो देखाउँछ कि भनेर। पहिला गाउँ आउने मान्छे खुसी लिएर आउँथ्यो, अहिले कोरोना आँसु दिएर जाने दाउमा छ। तर आशा छ तपाईँ कोरोनालाई बाटो देखाउन जानुहुन्न भन्ने, कि कसो?
सार्वजनिक हितका लागि सिप्रदी र टाटा मोटर्स नेपाल।
अफिसको खर्च बढाउनु भयो जस्तो छ राधेश्यामजी, किन ल्याउनु भएको? पर्दैन थियो नि नयाँ कुर्सी।
पैसाको त के कुरा भयो र सर, हजुर दिन रात हाम्रै लागि खटिनुहुन्छ, अनि हजुर बस्ने कुर्सी अलि गतिलो राम्रो चाहिएन?
ए राधेश्यामजी, भिवनको पो कुर्सी ल्याउनु भएको?
अनि कुर्सी राम्रो भएन भने त मेरो डन्डामा समस्या हुन्छ नि सर।
Ergonomics Chair Experience Center.
सम्पर्क 9810-90-146, 9810-90-146.
Vibhong, change your perception.
स्वरोजगार बनाऊ मन के कमाऊ, अपनो पहचान अफैले बनाऊ, सिटीजन लीडर बन्न पाइने ऑफर क्या दामी, अपनो खुट्टामा अफै उभ्यू बनाऊ सभी मानी, सिटीजन स्वरोजगार अभियान, सिटीजन लाइफ इन्स्योरेन्स को साथ
सिटिजन लाइफ मा अवसर नै अवसर, विश्व स्तरीय अभिकर्ता तालिमले सामाजिक प्रतिष्ठा नेतृत्व क्षमता सँग व्यक्तित्व विकास गरौं, आफूले रोजेको समयमा खोजेको आमदानी कमाउँदै अघि बढौं। विस्तृत जानकारीका लागि 5316000 वा कम्पनीको फेसबुक पेज वा शाखा कार्यालयमा सम्पर्क गर्नुहोला।
सिटिजन लाइफ इन्सुरेन्स, समृद्धि तपाईँको साथ हाम्रो।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। नेपाल कम्युनिष्ट पार्टी नेकपाले पार्टीका नेताका नाममा खोलिएका प्रतिष्ठान वा संघ संस्थालाई कुनै पनि गतिविधि नगर्न निर्देशन दिएको छ। पार्टीले अन्तर्पार्टी निर्देशन जारी गर्दै पार्टीका नेताका नाममा स्थापना भएको प्रतिष्ठान, फाउन्डेशन, अध्ययन केन्द्र जस्ता संस्थालाई प्रदेश, जिल्ला र पालिकामा कुनै पनि शाखा गठन र गतिविधि नगर्न भनेको हो। केन्द्रमा गर्ने गतिविधिमा भने कुनै रोक लगाइएको छैन।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पदीय दुरूपयोग गरी अकुत सम्पत्ति कमाएको अभियोगमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डाक्टर बलभद्र प्रसाद दास विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। 2076 साल पुष 17 गते जुनियर रजिस्टर पदबाट सार्वजनिक सेवामा प्रवेश गरेका दासले 2076 असार 30 गतेसम्मको अवधिमा 7,71,92,860 रूपियाँ बराबरको गैर कानूनी सम्पत्ति आर्जन गरेको पाइएको आयोगले जनाएको छ।
बाराको सिमारामा सञ्चालित जगदम्बा स्टील उद्योगलाई कार्यवाही भएको छ। कम गुणस्तरको लोहा छड उत्पादन गरेको भेटिएपछि गुणस्तर तथा नाप्तोल विभागले कार्यवाही फुकुवा नभएसम्म उत्पादन र बिक्रीमा रोक लगाएको हो। विभागले आफ्नो प्रयोगशालामा जाँच गर्दा जगदम्बाले मापदण्ड भन्दा बढी केमिकल प्रयोग गरेर उत्पादन गरेको छड भेटिएपछि कार्यवाही गरेको जनाएको छ।
व्यवसायीले कोरोना महामारीका कारण केरुङ नाकामा 1,000 भन्दा धेरै कन्टेनर रोकिएको भन्दै त्यसलाई नेपाल ल्याउन पहल गरिदिन सरकारसँग गरेका छन्। नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आबद्ध व्यवसायीले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टसहित मन्त्रालयका अधिकारीलाई भेटेर केरुङ नाकामा रोकिएका मालवस्तु सहितका कन्टेनर ल्याउने व्यवस्था मिलाइदिन आग्रह गरेका हुन्।
डुटीको विभिन्न ठाउँमा जंगली जनावरले बाली नालीमा क्षति पुर्याउँदा किसानहरू समस्यामा परेका छन्। बाली नाली नष्ट हुन थालेपछि खेतमै गएर रात बिताउन बाध्य भएको जोराइल गाउँपालिका पाँच फले डाँडका किसान लालबहादुर सार्कीले बताउनुभयो।
रसुवामा निर्माणाधीन रसुवा गढी जलविद्युत आयोजनाको इलेक्ट्रोमेकानिकल र प्रसारणलाई निर्माणको काम ठप्प भएको छ। आयोजनामा इलेक्ट्रोमेकानिकल र प्रसारणलाई निर्माणतर्फका कामदार नहुँदा गएको चैत 8 गतेदेखि निर्माण कार्य ठप्प भएको हो।
पोखराको फेवाताल नजिक रहेको कोमा गाने पार्कमा बनाइएका मूर्तिहरू संरक्षणको अभावमा जीर्ण बन्दै गएका छन्। 7 वर्ष अघि विश्वका चर्चित मूर्तिकारले बनाएका मूर्तिहरू अहिले संरक्षणको अभावमा छरपष्ट रहेका छन्।
अर्घखाँचीको भूमिका स्थान नगरपालिकामा भत्काउँदै नभत्किएको घरलाई भत्किएको भन्दै नक्कली कागजात बनाएर राहत रकम बुझ्ने 6 पक्राउ परेका छन्। नभत्किएको घरलाई भत्किएको भन्दै नक्कली फोटा तथा नक्कली कागजात बनाएर राहत रकम लिने भूमिका स्थान नगरपालिका वडा नम्बर 9 ढिकोराका 6 प्रहरीले पक्राउ गरेको हो।
त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अधीन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलो पटक चट्टान तथा सुरुङ रक एण्ड टनेल इन्जिनियरिङको पढ़ाइ शुरू भएको छ। सुरुङ इन्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्र उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट यो पाठ्यक्रमको पढ़ाइ शुरू भएको हो।
यसपालिको मनसुनमा औषधभन्दा धेरै वर्षा भएको छ। मौसमविद वरूण पौडेलले यसपालि दाङ विराटनगर पोखरा लगायत ठाउँमा औषधभन्दा धेरै वर्षा भएको जानकारी दिनुभयो। प्री मनसुन र मनसुनमा लगातार जसो पानी परेकाले यसपालि प्राकृतिक विपदका घटना पनि बढ़ेका छन्। मनसुन शुरू भएको जेठ 30 गते यता भएका प्राकृतिक विपदका घटनामा परेर 336 जनाको ज्यान गएको छ भने 101 जना हराइरहेका छन्। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति नदिएको विषयमा भितवाल जीवनको प्रतिक्रिया छ। राम्रो मान्छे सधैँ बाहिर अनि हाम्रो मान्छे जहिले पनि भित्र, यस्तो खेल कहिलेसम्म चल्छ? कुलमानलाई पुननियुक्ति गरे प्राधिकरणको गरिमा बढ़दै जाने हो भन्दै बोधनाथ पौडेलले लेख्नु भएको छ। जनसमर्थनबाट प्राप्त मत भन्दा पनि नातावादबाट प्राप्त कमिशनको चक्करमा लागेर प्राधिकरणको गरिमा नघटोस्। बैतडीमा क्वारेन्टीन तथा आइसोलेशन राखिएका विद्यालयमा निसंक्रमण गर्न शुरू भएको खबरमा माधव अधिकारीको प्रतिक्रिया छ। विद्यालय निसंक्रमण गर्दैमा विद्यार्थी बीच फैलिन सक्ने संक्रमण रोक्न सकिन्छ र विद्यालय सञ्चालन गर्नुभन्दा पहिले यस विषयमा ध्यान दिनु जरूरी छ। अनि बाराको सिमारामा रहेको जगदम्बा उद्योगमाथि कार्यवाही भएको खबर पढेपछि लोकनाथ सुवेदीले लेख्नु भएको छ, सबै उद्योगमा यस्तै निरीक्षण गरी कार्यवाही गरियोस्। विचारका लागि तपाईंलाई धन्यवाद।
मेरो पनि भन्नु छ पछि नेपाल दर्पणमा अब विदेशका खबर। चीनले आफूसँगको सीमा क्षेत्र लद्दाखमा अप्टिकल फाइबर बिछ्याउन थालेको भारतले दावी गरेको छ। लद्दाखमा भइरहेको तनाव कम गर्ने विषयमा भारत र चीनका परराष्ट्र मन्त्री बीच रूसमा वार्ता भइरहेका बेला चीनले लद्दाखसम्म अप्टिकल फाइबर बिछ्याउने कामलाई तीव्रता दिएको बेलायती पत्रिका टेलिग्राफलाई उद्धृत गर्दै भारतीय अधिकारीहरूले बताएका छन्। लद्दाखको सीमा क्षेत्रमा खटिएका सैनिकसँग भरपर्दो सम्पर्कको लागि चीनले अप्टिकल फाइबर बिछ्याउन थालेको बीबीसीले जनाएको छ। लद्दाखको मुख्य क्षेत्रभन्दा 70 किलोमिटरभित्रको उपत्य भारत र चीनका हजारौं सैनिक ट्याङ्क र लडाकु जहाज सहित गस्तीमा छन्। त्यहाँ भरपर्दो संचार सेवा नहुँदा समस्या भइरहेको खबरमा उल्लेख छ। पछिल्लो समय भारत र चीनबीच लद्दाख क्षेत्रमा तनाव भइरहेको छ। गएको जूनमा भएको झडपमा 20 भारतीय सैनिकको ज्यान गएपछि तनाव बढ्दै गएको हो।
नेपाल दर्पणमा अब खेल खबर। क्रिकेट खेलाड़ी संघ नेपाल सिप्यानले क्रिकेटर ललित सिंह भण्डारीको उपचारका लागि आर्थिक सहयोग संकलन शुरू गरेको छ। सिप्यानका तर्फबाट अध्यक्ष मनिष राज पाण्डे र महासचिव पारस खड्काले विज्ञप्ति मार्फत दुर्घटनामा घाइते भएका खेलाड़ी भण्डारीलाई उपचारका लागि आर्थिक सहयोग जरूरी रहेको भन्दै रकम जुटाउने निर्णय गरेको हो। यसका लागि खेलाड़ीले पनि आफू सक्दो सहयोग गर्ने भएका छन्। यस्तै सहयोग गर्न चाहनेले सेन्चुरी कमर्शियल बैंक पुतली सड़कको खाता नम्बर 0010025 रकम जम्मा गर्न पनि सिप्यानले अनुरोध गरेको छ। कैलालीमा मोटरसाइकल दुर्घटनामा परेका भण्डारीको काठमाडौँमा उपचार भइरहेको छ।
र एस्टन भिल्लाका क्याप्टेन ज्याक ग्रिलिसले आउँदो 5 लागि क्लबसँग नयाँ सम्झौता गरेका छन्। 25 ज्याकले क्लब छोड्न सक्ने बताइरहेका बेला क्लबसँग सम्झौता भएको हो। नयाँ सम्झौतासँगै ज्याक 2025 एस्टनमा रहनेछन्। उनी 8 उमेरदेखि नै एस्टन भिल्लासँग आबद्ध छन्। सन् 2013-14 सिजनमा भने उनले नट्स काउन्टीबाट लोनमा खेलेका थिए। ज्याकले एस्टनका लागि 150 भन्दा धेरै खेल खेलिसकेका छन्।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
असोज एक गतेदेखि लामो दूरीका सार्वजनिक गाडी र आन्तरिक उडान तथा होटल रेस्टुरेन्ट खुल्ने, एसिड पीड़ितको सम्पूर्ण उपचार र आजीवन औषधिको खर्च सरकारले बेहोर्ने,
कोरोना भाइरसको संक्रमणमा परेका मध्ये 40,500 भन्दा धेरै उपचारपछि निको, कोरोनाले निम्ताएको समस्याका कारण बालबालिकामा पनि मानसिक समस्या बढ्दो,
विद्युत प्राधिकरणको निमित्त प्रमुखमा कोइराला नियुक्त, कुलमानलाई दोहोर्याउने प्रस्ताव प्रधानमन्त्री कार्यालयमा नै थन्कियो,
चीनले लद्दाखमा अप्टिकल फाइबर बिछ्याउन थालेको भारतको दावी, भारत र चीनका हजारौं सैनिक ट्याङ्क र लडाकु जहाजसहित गस्तीमा,
र क्रिकेटर ललित सिंहको उपचारका लागि आर्थिक सहयोग संकलन शुरू।
आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथी प्रवीण श्रेष्ठसँगै हामी भोजेन्द्र बस्नेत र दिपाती मल्सिना पनि विदा हुन्छौं। कोरोनाको जोखिम कायमै रहेकाले सुत्नु अघि पनि साबुन पानीले मिची मिची 20 सेकेन्डसम्म हात धुन नबिर्सनुहोला। नमस्कार।